आजको पडकास्टमा यहाँहरूलाई म भेटाउँदैछु हरिविनोद अधिकारी। उहाँले केही दिन अगाडि एउटा छलफलमा दुई तिनवटा महत्त्वपूर्ण कुरा गर्नुभएको थियो। त्यो छलफलमा उहाँले भन्नुभएको कुरामा उत्तर आधुनिकताका कुराहरू, जसले चाहिँ हाम्रो स्वतन्त्रता, लोकतन्त्र र प्रविधि प्रयोग गर्नलाई चाहिँ अहिलेको आधुनिक परिवेशमा कसरी कहाँबाट भयो भन्ने कुरामा चाहिँ उहाँले प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईसँग पनि कुराकानी गर्नुभएको रहेछ। र उहाँले भेटघाटको सिलसिलामा सहज एकचोटि त्यो तपाईँ सुन्नुहोस्, त्यो तपाईँलाई चाख लाग्यो भने तपाईँको पडकास्टलाई काम लाग्न सक्छ भनेर उहाँले भन्नुभयो। मैले सुने, मलाई विषयवस्तु मेरो ज्ञानको लागि चाहिँ नौलो लाग्यो। मेरो लागि यो नौलो विषय भएको हुनाले मैले हरिविनोद दाईसँग फेरि जिज्ञासा राखेँ। दाई, तपाईँले त डेढ वर्ष अगाडि यो कुराकानी गर्नुभएको रहेछ, यो डेढ वर्ष अगाडि गरेको कुराकानी अहिले पनि सान्दर्भिक छ, र तपाईँले यो डेढ वर्षभित्रमा डाक्टर गोविन्द राज भट्टराईसँग गरेको कुराकानीबाट तपाईँले के कुराहरू कहाँ कसरी आफूलाई समाहित गर्नुभयो र त्यो कुराहरू चाहिँ कसरी आफ्नो जीवनमा डेढ वर्षदेखि आत्मसात गर्नुभयो, यो कुरा सँगसँगै हरिविनोद दाईले एउटा आफूले भोगेका कुराहरू पनि योसँग केही नजिक छ कि, त्यो बारेमा पनि कुराकानी गरिदिनुहोस् भनेर म यहाँसँग जिज्ञासा राखेँ।
सहज भाइ, वास्तवमा के रहेछ भने अब हामीले पनि उत्तर आधुनिकता त तपाईँ हामीले कुरा गर्दाखेरि जब राजनीतिका कुरा गर्छौँ उत्तर आधुनिक काल भन्छन्, साहित्यमा खास गरी उत्तर आधुनिक काल भन्छन्, खास गरी पश्चिमी साहित्यमा उत्तर आधुनिकताको कुरा छ, राजनीतिमा उत्तर आधुनिकताको कुरा आइरहेछ। अनि यो उत्तर आधुनिकता के हो वास्तवमा, अब मानिसै पछि फरक छ, र गर्दा गर्दै कस्तो भयो भने उत्तर अब नेपालको परिप्रेक्ष्यमा चाहिँ राजनीतिक विभाजन भयो। उत्तर आधुनिक भने चाहिँ प्रजातन्त्रवादीहरूको लागि सुहाउने जस्तो रे, अनि उत्तर आधुनिक भन्दाखेरि चाहिँ वामपन्थीहरूको विरुद्धमा भए जस्तो। अनि मैले एक दिन डाक्टर भट्टराईजीसँग, गोविन्दराज भट्टराई भने चाहिँ उहाँ अङ्ग्रेजी को विद्वान हो, वास्तवमा अनुवाद साहित्यको विद्यावारिधि हो, तर उहाँ नेपालका साहित्यिक रचनामा खास गरी उहाँले भुटानको बारेमा लेख्नुभयो अथवा मुगलान भन्ने उपन्यास लेख्नुभयो, उत्तर आधुनिकताका बारेमा उहाँ सहज तरिकाले भन्न सक्ने, र उहाँले चाहिँ मैले भने उत्तर आधुनिकता भने के हो भन्दा उहाँले भन्नुभयो, अरिजी यो त विनिर्माण हो, भने एउटा चिज बनेको हुन्छ फेरि नयाँ बनाउनु पर्छ, भनेको नयाँ तरिकाले जब कुनै पनि चिजलाई हामी व्याख्या गर्न थाल्छौँ, नयाँ चिजलाई हामी परिभाषा गर्न थाल्छौँ, परिभाषा गरौँ या व्याख्या गरौँ या दुइटै गरौँ, त्यो चाहिँ पहिलेको जस्तै ठ्याक्कै हुँदैन। त्यही भएर उहाँले भन्नुभयो उत्तर आधुनिकको समय, उत्तर आधुनिक भने आधुनिकताको पनि कहीँ समय हुन्छ, जो हो तपाईँ बाँचेको बेला पनि आधुनिकता हो, र हिजोको दिनमा जुन काम भयो र त्यसको सट्टामा फेरि केही आउन सकेको छैन, ती जम्मै आधुनिक हुन् नि त भन्ने कुरा गर्दाखेरि, अनि हामीले यसो मैले हेरेँ, हामीले अब पहिले विद्यार्थीमा पढ्दाखेरि पनि पोस्ट मोडर्निजम अथवा उत्तर आधुनिकतावाद पढ्यौँ, अहिले साहित्यमा खास गरी उत्तर आधुनिकतावादको खुब चर्चा छ। अब साहित्य मात्रै नभएर अब राजनीतिमा पनि उत्तर आधुनिकतावादको कुरा आयो, जस्तो अहिले हाम्रो संविधान छ, अहिले जुन हामीले संविधानलाई आफूमा समाहित गऱ्यौँ, समावेश भन्यौँ, समावेशी भन्यौँ, समाहित भन्यौँ, सबै जात जाति सबैको अपाङ्गता भएका व्यक्तिहरूको अथवा यौनिक अल्पसङ्ख्यकहरूको सबैको चाहिँ मेरो हो है भनेर भन्ने मधेसका हिमालका पहाडका विभिन्न हाम्रो 102 जनजाति भनेका छौँ, 124 भाषा भनेका छौँ, सबैको अपनत्वको जुन कुरा गर्छौँ त्यो त हिजो त थिएन, छन् त थियो हिजो प्रजातन्त्रवादी नेताहरूले अथवा 2017 सालमा बिपीले सरकार बनाउँदा एकदम समावेशी बनाउनु भएको थियो भनेर भनेको छ। गणेश मानजीले 47 सालबाट के भन्नुभयो भने यो सबैको अपनत्व गराउँ है शासनमा, गणेश मानजीले पनि भन्नुभयो, किशुनजीले भन्नुभयो, मतलब त्यो बेलाको प्रजातन्त्रवादी इभन मनमोहनजी जस्तो मान्छेले पनि के भन्नुभयो भने समावेशी गरौँ, तर समावेशी त खास हुन सकेन, भइरहेको छैन, अझै पनि कतिपय कुरामा भएको छैन, तर बिस्तारै निर्माणबाट नयाँ ढङ्गले अर्को निर्माण हुनु चाहिँ उत्तर आधुनिकता भनेर गोविन्दजीले भनेको कुरा बडा मलाई चित्त बुझ्यो। कस्तो रहेछ भने सहजी, तपाईँ त यत्रो वर्षदेखि पत्रकारिता गरे, तपाईँ त अझ भिजुअल पत्रकारिता गर्नुभयो, मात्रै चित्रमा पनि आवाजमा पनि र लेखाइमा पनि तपाईँ तिनटैमा पत्रकारिता गरिरहेको मान्छे, हिजो तपाईँले के बोल्नुभयो भन्ने कुरो अहिले भन्नु पऱ्यो भने नि ठ्याक्कै भन्न सकिन्छ, हिजो तपाईँले नै बोल्या हो नि, हिजो तपाईँले नै अनाउन्स गरे हो, हिजो तपाईँले नै रेडियो प्रोग्राम बनाउनु भयो, आज त सहज भाइ तपाईँ चाहिँ यो 15 मिनटको रेडियो प्रोग्राम बनाइदिनुहोस्, हिजोको ठ्याक्कै बनाउने सक्नुहुन्न भने चाहिँ नयाँ न्यारेसन त गर्नुहुँदो रहेछ नि। उहाँले भन्नुहुन्छ यो नयाँ न्यारेसन जुन हुन्छ समाजमा, नयाँ तरिकाले जुन आउँछ त्यो नै उत्तर आधुनिक हो। अनि मैले पनि धेरै पढेँ, अब त विभिन्न व्यक्तिहरूका फरक फरक छ, जस्तो भनौँ न हिजो आयुर्वेद, तपाईँहरू मेरो मनमा अहिले पनि आयुर्वेदको बारेमा छ, अझ तपाईँहरूको त वैद्य परिवारहरूको ठुलो जमघट भएको मानिसहरू तपाईँहरू त त्यहाँ आफ्नो वरिपरि आफ्ना नातेदार, हिजोको वैद्यको औषधि र आजको फरक छ नि। हिजो एलोप्याथीमा जाँदा जाँदै मान्छे के भन्न थाल्यो भने होइन 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 अब फेरि वैद्यमा जानु पर्यो भने, उत्तर आधुनिकताले के भने हिजो ठ्याक्कै त्यस्तै छैन, कुनै रुखको खुवार 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 जरा घोटेर औषधि खाइँदैन अहिले, त्यसको बेग्लै तरिकाले तयार हुन्छ, त्यो चाहिँ उत्तर आधुनिकतामा आयो। हिजोको अवस्थाबाट निर्माण थियो त्यसलाई हामीले छोड्यौँ वा नयाँ ढङ्गले त्यसलाई व्याख्या गर्न थाल्यौँ त्यो विनिर्माण भयो। त्यसलाई चाहिँ उहाँले भन्नुभयो र मैले पनि के सोचेँ भने हिजो जे थियो त्यसमा केही फरक छ।
मैले यसमा कुरा अलिकति मोड्न चाहेँ, यो उत्तर आधुनिकताको कुराहरू गर्दाखेरि स्वतन्त्रताको कुरा, लोकतन्त्रको कुरा, अनि प्रविधिलाई चाहिँ सुगम रूपमा प्रयोग गरेर हाम्रो साँच्चिकै बाँच्ने आधार, हाम्रो नीति निर्माणको आधारहरू र यो जुन प्रविधिको समय छ त्यसलाई चाहिँ उत्तर आधुनिकताले यो स्वतन्त्रता, लोकतन्त्र र प्रविधिको सम्मिश्रणमा चाहिँ कसरी समग्र रूपमा अग्रगामी छलाङ लाउन सक्ला।
यस्तो रहेछ, यसमा के मैले पनि आफूले के मजबुत निकाल्न थालेँ भने हिजोको अवस्था जसरी चलिरहेको थियो त्यसमा आमूल परिवर्तन भयो। हिजो तपाईँले मैले पत्रकारिता गर्दा सबै कुरा गोप्य हुन्थ्यो, बजेट चाहिँ एकदम गोप्य हुनुपर्छ, त्यही दिन मात्रै थाहा हुन्छ जुन दिन अर्थमन्त्रीले भन्छ। अहिले हामी के भन्न थाल्यौँ तपाईँहरू म केमा भने ओपन डाटा ओपन बजेट भन्छौँ नि, भनेपछि यो कुरा त त्यही हो। हिजो 50 करोडको बजेट बनाउँथे अथवा 2 अर्बको बजेट बनाउँथे गोप्य हुन्थ्यो, अहिले 13 खर्बको कुरा गरिरहेका छन्, 6 खर्बको कुरा गरिरहेका छन्। त्यो 13 खर्बको बजेट बनाउँदा किन 13 खर्ब चाहियो, के का लागि चाहियो भनेर अहिल्यै तोकिदिएर प्री बजेटमा छलफल गरेर अनि त्यसमा आएको फिडब्याकहरूलाई पृष्ठपोषणलाई लिएर अनि फेरि बजेट ल्याउने, त्यहाँ पनि भएन भने त्यहाँ पनि चेन्ज गर्ने, भनेपछि हिजोको भन्दा फरक आयो नि। हिजो गोप्य भन्थ्यो सबै कुरा, अहिले ओपन भयो, खुला भयो। हिजो जुन कुरालाई चाहिँ अब अहिले तपाईँले मलाई भन्नुभयो हामी यसलाई चाहिँ तुरन्त तपाईँले जुन मेसिनमा प्रयोग गरिरहनु भएको छ यो मलाई लाग्छ तपाईँ विदिन 5 मिनट 10 मिनटभित्र तपाईँ यसलाई पोडकास्ट तयार गरिसक्नुहुन्छ। भने हिजोको दिनमा के हुन्थ्यो, हामी रेडियोमा जान्थ्यौँ, हामी काट्थ्यौँ, यता जोड्थ्यौँ, अनि हरिदाईको बनाइयो भन्यो, सहजको बनाइयो भन्यो, ताराजीको बनाइयो भन्यो, काटो टाइप टेप जोड्यो भन्यो। त हिजो पनि अरूका अघिल्तिर त्यो प्रविधिमा नयाँ थियो, रेडियो नेपालमा तपाईँ हामीले जे गर्थ्यौँ त्यो प्रविधि नयाँ थियो। तर आज के भयो भने यति प्रविधि, यति मात्रै होइन, तपाईँसँग त अरू पनि प्रविधि छ, मैले फोन गरेँ भने पनि तपाईँले तुरन्त सबै कुरालाई अहिले नै समायोजन गरिदिनुहुन्छ। भनेपछि यो प्रविधि र सबैभन्दा ठुलो कुरो चाहिँ स्वतन्त्रता रहेछ। स्वतन्त्रता भनेको लोकतन्त्रमा मात्रै हुन्छ। भनेपछि उत्तर आधुनिक भनेको एकदम खुला समाज, खुला समाजलाई अझ ढङ्गले नैतिकवान रूपमा लिएर जाने भनेर छ। अनि खुला समाज भनेपछि त त्यहाँ लोकतन्त्र हुन्छ, प्रजातन्त्र हुन्छ, अनि त्यहाँ मानव अधिकार हुन्छ, सामूहिक अधिकार हुन्छ, व्यक्तिगत अधिकार हुन्छ। यो उत्तर आधुनिकताले के भने व्यक्तिप्रतिको जुन धारणा हो नि, व्यक्ति जो हो नि, व्यक्तिको जुन वर्चस्व हो त्यसलाई अघि बढाउँदै लिएर जाने।
हाम्रो यो कुराकानी एकदम मिठो लाग्यो मलाई, तपाईँले जुन कुराहरू भन्नुभएको छ यो उत्तर आधुनिकताको विषयमा तपाईँले यति व्याख्या गर्नुभएको छ भने, तपाईँले त्यति बेला 1.5 वर्ष अगाडि प्राध्यापक डाक्टर गोविन्द राज भट्टराईसँग केही कुराकानी गर्नुभएको थियो,
जो लेखक पनि हुनुहुन्छ सबै कुराको,
त्यो चाहिँ हामीले सुनाउन सक्छौँ।
हुन्छ हुन्छ हुन्छ, सुनाउनु ल। अब हामी उहाँसँग जुन मैले भने, मैले त अझ उहाँसँग त हामी कतिपय के हुँदो रहेछ भने, सहजजीले उत्तर आधुनिक केमा लिएर जानु छ भने तपाईँले चाहिँ पत्रकारितामा प्रविधि बढी जोड्नुहुन्छ तपाईँ, म के गर्छु भने म शिक्षा जोड्छु, ताराजीले के गर्नुहुन्छ पत्रकारिता जोड्नुहुन्छ, अर्थमन्त्रीजीले के गर्नुहुन्छ भने आर्थिक कुरासँग उहाँले कसो गर्दा कर छिटो आज दिउँसभरि आएको कर चाहिँ भरे बेलुका थाहा पाउने खालको प्रविधिमा जानुहुन्छ। भने हामी फरक फरक जान्छौँ नि, त उहाँले के भन्नु, त्यहाँबाट के हो त उत्तर आधुनिक त्यो भनिदिनुहोस् न पनि भनेको छु मैले। अब जुन तपाईँ र उहाँसँग जुन मेरो कुरा भएको छ र मैले उहाँलाई भनेको छु को हो त यसको संस्थापक, ज्याक डेरेडा त हामीले पहिलेदेखि सुन्यौँ नि, त ज्याक डेरेडा मात्रै नभए अब त सहजी पनि हुन सक्नुहुन्छ, किन तपाईँले जुन ढङ्गले अहिले रेडियोलाई टेलिभिजनलाई एउटा बाटो दिनुभएको छ त्यो पनि के भने ए सहजीले गरे जस्तो, फलानले गरे जस्तो, हामी जुन हामी पनि भन्छौँ नि उत्तर आधुनिकता भनेको त आधुनिक कालको सबैभन्दा असल र मान्छेको बाँच्नका लागि सहज उपाय तरिकालाई चाहिँ उत्तर आधुनिकतामा अनुवाद गरिएको छ। हामी सुनौँ गोविन्दजीको कुरालाई।
एक्चुअली सुनौँ, प्राध्यापक डाक्टर गोविन्द राज भट्टराईजीसँग 1.5 वर्ष अगाडि हरिविनोद अधिकारीजीले गर्नुभएको कुराकानीलाई।
उहाँ हुनुहुन्छ प्राध्यापक डाक्टर गोविन्द राज भट्टराई। अहिले उत्तर आधुनिकताको बारेमा सर्वत्र पढाइ पनि हुन्छ, लोकसेवा आयोगमा पनि त्यसबारेमा सोधिन्छ, त्रिवी सेवा आयोगमा सोधिन्छ, सबैतिर उत्तर आधुनिकताका बारेमा सोधिन्छ। तर उत्तर आधुनिकताका बारेमा यथार्थ र भ्रम दुइटै कुरा सँगसँगै चलेको छ। म डाक्टर भट्टराईलाई सोध्न चाहन्छु, वास्तवमा उत्तर आधुनिकता भनेको के हो?
अब यसको सिद्धान्त निर्माताहरूमा पनि मतैक्यता छैन, तथापि यसको मूल मन्त्र चाहिँ के हो भने, यो हाम्रो समयको डेमोक्रेसी, हाम्रो समयको फ्रिडम र अहिलेको समयमा यो प्रविधिसँग मिसिएर जीवन चलेको बेलामा स्वतन्त्रता भन्नेको के हो, कसरी उपभोग गरिन्छ र व्यक्तिगत स्वतन्त्रता मात्र नभइकन यो सामूहिक स्वतन्त्रताको एउटा प्रस्ताव हो तर राजनीतिमा आफ्नो किसिमले यो प्रस्तुत भएको छ, साहित्य सिद्धान्तमा आफ्नो किसिमले, एन्थ्रोपोलोजी मानवशास्त्रमा आफ्नो किसिमले, इतिहासमा आफ्नो किसिमले, यसका सिद्धान्तकारले जम्मा 12 प्रकारका 12 क्षेत्रमा 12 किसिमका विद्वानहरूले अथवा उपभोक्ताहरूले प्रयोग गर्ने चिन्तन गर्ने एउटा अत्यन्तै समसामयिक अत्यन्तै नयाँ एउटा चिन्तन पद्धति हो।
यो के कुनै समय हो उत्तराधुनिकता भनेको?
कुनै समय होइन, हाम्रो समयमा आएका नयाँ प्रवृत्तिहरूको एउटा सङ्कलित परिभाषा, सङ्कलित रूपको परिभाषा हो यो।
भनेको कुनै निश्चित समयलाई उत्तराधुनिक समय भनेको होइन?
होइन, कुनै समयलाई होइन, यो 1970 यता पश्चिमी जगतमा आउँदै आउँदै यतासम्म आइपुगेको हो। तर यो समयको जुन नयाँ प्रवृत्तिहरू छन् त्यसलाई उत्तराधुनिक भनेका छौँ हामीले।
यसका संस्थापकहरू को हुन् र यसको खास अर्थ के हो?
अब यसको चाहिँ संस्थापक खास गरी फ्रान्सका विद्वान ज्याक डेरिडा भन्ने व्यक्ति हुन् र प्रायः सबै चिन्तनहरू आधुनिक दर्शनहरू कलामा साहित्यमा फ्रान्सले नै अग्रता गरेको छ, उसको अग्रणी भूमिका छ। त्यसैमध्ये एकजना ज्याक डेरिडा हुन्। त्यस पछाडि उनीसँग लागेका 10-12 जनाको समूह छ। ज्याक डेरिडाको अघि देहान्त भयो, 2004 साल नै भइसक्यो। र यसका खास कुराहरू चाहिँ के छ भनेदेखि, अघिलाई 100 वर्ष यताको समयलाई मोडर्न एज आधुनिक युग भनेर भन्यौँ। हाम्रो नेपाली साहित्यमा पनि कलामा पनि आधुनिक काल, आधुनिक युग, आधुनिक समय भन्दै आइयो। अब आधुनिकताले हरेक कुरा माथलो मात्रै, राम्रो मात्रै, एक्सलेन्ट मात्रै, बेस्ट मात्रै रोजेर ल्यायो। साहित्यको उत्कृष्ट, कलाको उत्कृष्ट, मानवहरूको उत्कृष्ट, सबै कुराको उत्कृष्ट एउटा बेस्ट मात्रै छान्दै आयो। र अहिले चाहिँ के भने, मान्छे उत्कृष्ट मात्र होइन, यसको सबैले स्थान पाउनु पर्यो मानव व्यवहारमा, कार्यमा। अब जातिहरू, जनजातिहरू, अरू हेपिएका, दलिएका, पिछडिएका, अरू सबैले पनि एउटा सेन्टर, आफ्नो सेन्टर बनाउन पाउनुपर्छ भनेकाले गर्दा राजनीतिक दलको मात्रै नभएर अरू किसिमका पनि केन्द्र हुनुपर्छ र त्यस केन्द्रबाट मानिस उठ्नुपर्छ भन्ने हिसाबले यो बहुकेन्द्रीय किसिमको शक्ति यसमा, स्वीकृति यसमा आएको छ। यसको मूल मर्म चाहिँ के हो भने, हुन त साथीहरूले भन्नु पनि हुन्छ यो मार्क्सवादको विरुद्ध आएको हो भन्नुहुन्छ, तर त्यस्तो होइन। मार्क्सवादलाई पनि विरोध गर्नुपर्ने ठाउँ केही पनि छैन, किनभने त्यो स्वतः नै त्यसको समय अन्त्य भइसकेको छ। एउटा सिद्धान्तले, एउटा दर्शनले अब 10 वर्ष, 20 वर्ष, 30 वर्ष, 40 वर्ष, 50 वर्ष धान्छ। त्यस पछाडि समयले त्यसको आवश्यकताको अन्त्य गर्दछ र फेरि नयाँ सिद्धान्त आउँछन्। त्यस्तै मार्क्सले गरेको चाहिँ एउटा जुन छ ज्यादै उच्च किसिमको, यसलाई चाहिँ ग्रान्ड नेरेटिभ भन्छन्, एउटा महाआख्यान भन्छन्। यो गरिब र धनी बिचको आर्थिकतामा मात्रै रहेको, सम्पत्तिको विश्लेषण मात्र रहेको, मान्छेको पेटको मात्रै सम्बन्ध गर्ने भएकोले गर्दा त्यो मात्रै नभएर जीवनका अरू पक्ष छन्, अरू पाटा छन्, अरू तत्त्व छन् भनिकन त्यो महाआख्यान लाई बिर्सेर अहिले लघु आख्यान भन्छौँ हामी। भन्दछ यो सिद्धान्तले हरेक तत्त्वलाई हेर्नु पर्यो, पिछडिएका, रोकिएका, छुटेका, हिजो नपरेकाले हेर्नु पर्यो भन्ने सिद्धान्त आएको। र यता नेपालमा पनि मार्क्सवादहरूले आफ्नो एकहोरो मात्रै गरिरहेको थियो 20-50 वर्षदेखि, तर यो उत्तराधुनिक सिद्धान्त आइसकेपछि र यहाँ नेपालको हाम्रो प्रचण्ड जीवहरूको जुन चल्यो माओवादी सङ्घर्ष, माओवादीले अन्तिममा जुन अवतरण गर्ने कोसिस गर्यो, त्यस कोसिसमा पनि यो उत्तराधुनिक सिद्धान्तका कुराहरू पक्रेर यो सफल भयो। र पुरानो मार्क्सवादलाई मान्ने मान्छेहरू पनि यसमा चाहिँ के हुन्छन् भनेदेखि अघि लाग्न सक्दैनन्। र हाम्रो देशमा भएको माओवादको सङ्घर्षको अन्त्य नै यो उत्तराधुनिकताले गरेको छ।
अर्थात् डाक्टर भट्टराईज्यू, तपाईँको विचारमा 7 सालमा आएको प्रजातन्त्रको विनिर्माण अहिलेको प्रजातन्त्र हो त?
सही कुरा, 7 सालमा आएको प्रजातन्त्रको विनिर्माण एउटा ठुलो, त्यो चाहिँ कसै प्रजातन्त्र मात्रै भनियो त्यसभन्दा अरू त्यसमा हुन सक्ने तत्त्वहरूको खोजी भएन। अघि अहिले मैले भनेको के भने, तपाईँहरूलाई यो जातीय स्वतन्त्रता दिउँला, यो क्षेत्रीय स्वतन्त्रता दिउँला, यो वर्गीय स्वतन्त्रता दिउँला, नारीहरूको, पुरुषहरूको, अझ त्यसमा अरू समलिङ्गी पनि एकजना मेम्बर हुन गए, यस्ता जीवनका छेलिएका सबै पक्षलाई दिउँला भनेर भनेपछि माओवादीले पनि त्यस्तो किसिमको घोषणा गर्दै हिँडेको थियो। एउटा उसको एउटा वर्गीय होइन, यो बहुवर्गीय घोषणा भयो। त्यस तर त्यो समयको आह्वान थियो र अरू पार्टीका पनि त्यसमा मिसिएर लागेका थिए। त्यस कारणले यो बहुवर्गीय, बहुविकल्पित कुराहरू आएकोले गर्दा बहुविकल्प मान्छेलाई मन परेको हुनाले अहिले चाहिँ यो राजनीतिकमा पनि यसले
विचार नमिल्नेहरूको बिचको विचार अन्तर्घुलन पनि के यो उत्तराधुनिकताकै देन हो त?
अत्यन्तै उत्तराधुनिक देन हो, किनभने आफ्नो सिद्धान्तलाई लिनु तर अरूकोलाई पनि अपहेला या निन्दा नगर्नु र हरेक विचारहरूको हरेक दर्शनहरूको सबैको आफ्नो स्थान छ, सबै तारा चम्किने आकाश एउटै हो भन्ने हिसाबले अहिले अलि शान्ति यो जुन पिस प्रोसेसमा पनि यसले साथ दिएको छ र मान्छेले ज्यादै कट्टरता आफ्नो सिद्धान्तपट्टि एकदम मुड्की हाँडेर हिँड्ने यस्तो पनि अलिक कम भएको छ
भनेको यो उत्तर आधुनिकताले सबभन्दा ठुलो कुरो भने प्रजातन्त्र
हो
स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता
अभिव्यक्ति स्वतन्त्रता अनि एउटा के
मानवाधिकार
मानवाधिकार त मुख्य कुरा भइहाल्यो पशु अधिकार पनि गएको छ वृक्षको अधिकार पनि गएको छ अपाङ्गहरूको अधिकारमा गएको छ हिजो आज अपाङ्गहरूको र वृक्षहरूको लागि पृथ्वीको लागि नदीको लागि लेखिएका कृति कविताहरू पढ्दा हामीलाई लाग्छ कि मान्छे मात्रै जुन मानव केन्द्रित योभन्दा अगाडि आयो यसलाई एन्थ्रोपोसेन्ट्रिक भन्छन् मानव केन्द्रित मात्रै कुरा छैन यो यो पृथ्वी केन्द्रीय भावना अहिले बढ्दै गएका छन्
अथवा विश्व ब्रह्माण्ड केन्द्रित
अहिले भइरहेको छ सही कुरा सही
भनेको यो विचारको संश्लेषण हो कि विश्लेषण हो त
अब यो संश्लेषण भनेर त्यसलाई ज्यादै त्यसले सङ्कुचित गरेर गरेको त होइन यसलाई पोको पारेको त होइन तर अनेक विचारलाई यथास्थानमा रहन दिएर तिनीहरूको बिचको जुन एउटा
साझा विचार
साझा विचार निकाल्ने र सह अस्तित्वले बस्ने
सबैको भत्काउने अनि बनाउने भन्ने एउटा भ्रम छ उत्तर आधुनिकलाई
त्यो चाहिँ होइन यो चाहिँ विखण्डित किनभने उत्तर आधुनिक शब्दलाई अलिकति अपमानित गर्ने वा यसलाई उडाउने यस्तो पनि साथीहरूले वामपन्थीहरूले पनि काम गरे वाममार्गीहरूले तर उनीहरूले बुझेका छन् यता भन्छन् तर उनीहरू काम विश्वविद्यालयमा वरपर जति हेर्दा जति कामहरू उत्तर आधुनिकताले ल्याएको छ त्यसै तिनै कामहरू उनीहरू गरेका छन् सिद्धान्तमा रिसर्चमा लेखाइमा समालोचनामा अधिकांश वामपन्थी मित्रहरू लागेका छन् र उत्तर आधुनिकताको सेवा गरेका छन् तर बाहिर डेमोक्रेटहरूले चाहिँ उत्तर आधुनिकताको नाम लिएकोले गर्दा यो उदारताको हो भन्ने हिसाबले नाम लिएकोले गर्दा यो पश्चिमको आयो भन्ने यो हाम्रो होइन भने जस्तो पनि गरिहेर्ने तर काम चाहिँ यही गर्ने अहिले भइरहेको छ
धन्यवाद
प्राध्यापक डाक्टर गोविन्द भट्टराईजीले केही यस्ता कुराहरू भन्नुभयो त्यो सायद डेढ वर्ष अगाडिदेखि नै हामीले कुनै पनि मिडिया मार्फत प्रचार प्रसार गर्न सकेको धेरैले जान्ने मौका पाउँथ्यो होला सुन्ने मौका पाउँथ्यो होला केही ज्ञानका कुराहरू पाउँथ्यो होला अब हामीले यो पडकास्ट मार्फत उहाँको कुराहरू पनि राख्यौँ हरिविनोद दाईले सिक्नुभएको केही कुराहरू पनि हामीले राख्यौँ
होइन अब म तपाईँलाई सोध्छु सहजी तपाईँले के बुझ्नुभयो त तपाईँ त एउटा जुन काम गरिरहनु तपाईँले गरेका काम पनि उत्तर आधुनिकताभित्र पढ्दो खेरि नि छ त
अवश्य नै यो उत्तर आधुनिकता भन्ने विषय चाहिँ कस्तो रहेछ भने मैले बुझेको उत्तर आधुनिकता चाहिँ मेरो आफ्नो स्वतन्त्रता लोकतन्त्रप्रतिको जुन
एउटा
पछिल्लो अवस्था र प्रविधिलाई प्रयोग गर्ने तरिका र त्यसमा चाहिँ सुगमता सहजता कसरी आउँछ त्यो कुरालाई चाहिँ मैले पनि बुझेँ सायद यो पडकास्ट सुनिराख्नुभएका
साथीहरू
अथवा चाहिँ श्रोताले पनि बुझ्नुहुन्छ होला तपाईँलाई आजको पडकास्ट कस्तो लाग्यो हामीलाई जिज्ञासा पठाइदिनुहोस् फ्रिडम चौतारीमा यहाँले यस्तै खालका पडकास्टहरू फेरि फेरि पनि सुन्न सक्नुहुनेछ धन्यवाद